नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जुविष्ट सल्यानी। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको हो। हामीले आजको कार्यक्रम मानव बेचबिखन तथा ओसार पसार विरुद्ध 14 राष्ट्रिय दिवसको सन्दर्भमा तयार पारेका छौँ। हरेक वर्षको भाद्र 20 गतेको दिनलाई मानवाधिकार बेचबिखन तथा ओसार पसार विरुद्धको दिवसको रूपमा मनाउने गरिन्छ। मानव बेचबिखन विरुद्ध सचेतना वृद्धि गर्ने र मानव बेचबिखन रोकथामका लागि सरकारलाई जिम्मेवार बनाउने उद्देश्यले यस दिवस मनाउन थालिएको हो। मानव बेचबिखन तथा ओसार पसारको अन्त्य सुसंस्कृत सभ्य समाज र सामाजिक रूपान्तरण अबको गन्तव्य भन्ने मूल नाराका साथ विक्रम सम्वत 2063 सालदेखि निरन्तर रूपमा यस दिवसलाई मनाउँदै आइरहेका छौँ। कुनै पनि मानवलाई ललाइफकाई, ढाँटी, छल गरी, डर, त्रास, धाक धम्की दिई, प्रलोभनमा पारी, आर्थिक लाभ लिने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने कामलाई मानव बेचबिखन भनेर परिभाषित गरिएको छ। तरिका र स्वरूपहरू बदलिएका छन्। इमेल, फेसबुक, मोबाइल, सामाजिक सञ्जाल, इन्स्टाग्राम आदिको प्रयोगबाट दलालहरू सक्रिय भई कहिले वैदेशिक रोजगारीको नाममा त कहिले विवाह गरेको र गर्ने नाटक गरी बेचबिखनको फन्दामा पार्ने गरिरहेका छन्। प्रमुखतः गरिबी, अशिक्षा र बढ्दो रोजगारी यसका प्रमुख कारण हुन्। नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत बालबालिकाको हकमा कुनै पनि बालबालिकालाई कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनी उल्लेख गरिएको छ। त्यस्तै कुनै पनि बालबालिकालाई बालविवाह, गैर कानुनी ओसार पसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनी उल्लेख गरिएको छ। मौलिक हक अन्तर्गत महिलाको हकमा प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ। प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन हक हुनेछ। यसका साथै महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने उल्लेख गरिएको छ। त्यसै गरी मानव बेचबिखनलाई नियन्त्रण गर्न सरकारले मानव बेचबिखन तथा ओसार पसार विरुद्धको ऐन 2064 पनि जारी गरेको छ। तर पनि मानव बेचबिखनका घटनाहरू नियन्त्रण हुनुभन्दा पनि दिन प्रतिदिन बढेर गइरहेका छन्। यसै सन्दर्भमा आजको कार्यक्रममा हामीले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा सामाजिक महाशाखाका अधिकृत सुशीला आचार्यसँग गरिएको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। साथै विभिन्न सङ्घ संस्थामा कार्यरत रहेर विगत लामो समयदेखि मानव बेचबिखन विरुद्ध सक्रिय रूपमा काम गरिरहनुभएका व्यक्ति व्यक्तित्वसँग पनि कुराकानी गर्नेछौँ। यो कार्यक्रम हरेक मंगलबार बिहान 7:30 8 रेडियो अन्नपूर्णबाट प्रसारण हुन्छ अनि यो कार्यक्रम रेडियो कावसती 102.6 मेगाहर्जबाट पनि मंगलबार बिहान 8:30-8 प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आज हामी कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा सामाजिक महाशाखा अधिकृत सुशीला आचार्यसँगको कुराकानी,
भावी रणनीति नीतिहरू बनाउँदै जाने कार्यक्रमहरू बनाउँदै
एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङसँग गरिएको कुराकानी र थ्रिन्जल नेपाल पोखराका अध्यक्ष शारदा खत्रीज्यूसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। अब मानवाधिकार सम्बन्धी समाचार। विश्वव्यापी आवधिक समीक्षा तेस्रो चक्रका लागि मसौदा प्रतिवेदन उपर अन्तर्क्रिया सम्पन्न भएको छ। नेपाल सरकारको तर्फबाट मानवाधिकार सम्बन्धी विश्वव्यापी आवधिक पुनरावलोकन तेस्रो चक्रका लागि संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार परिषदमा पेश गरिने राष्ट्रिय प्रतिवेदनको मसौदामा गण्डकी प्रदेशका नागरिक समाजसँग प्रदेश स्तरीय भर्चुअल माध्यमबाट अन्तर्क्रिया कार्यक्रम भदौ 22 सम्पन्न भएको हो। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजना र इन्सेकको संयोजनमा भएको कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कुशल चन्द्र सुवेदीले सरकारले दोस्रो चक्रमा गरिएका समीक्षा सहितको सिफारिस मध्ये नेपाल सरकारले स्वीकार गरेर त्यसको कार्यान्वयन गरेका उपलब्धिबारे प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो। कार्यक्रममा मस्यौदा प्रस्तुतिकरण गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उपसचिव श्रद्धा पौडेलले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा परिपूर्तिका लागि मानवाधिकारको संरक्षण र सम्वर्धन आवश्यक रहेकोमा जोड दिनुभयो। एनसेका अध्यक्ष इन्दिरा श्रेष्ठले मानवाधिकार संरक्षण र सम्वर्धनमा जवाबदेही बनाउन युपिआर प्रतिवेदनको महत्वपूर्ण भूमिका रहने हुँदा सबैको रचनात्मक सुझावले रिपोर्टलाई अझ राम्रो बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले प्रतिवेदनलाई राम्रो बनाउनका लागि आवश्यक छलफल र सुझावहरूको अपेक्षा गरिएको बताउँदै इन्सेक प्रतिको विश्वासका लागि नेपाल सरकारलाई धन्यवाद दिनुभयो। इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले कार्यक्रमबाट आएका सुझावले प्रतिवेदनलाई अझ प्रभावकारी बनाउने र मानवाधिकारको संरक्षण र प्रवर्धनका लागि राज्यलाई थप जिम्मेवार र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका क्रियाशील संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, कानून व्यवसायी, पत्रकार, सामाजिक अभियन्ताहरूको उल्लेख सहभागिता रहेको कार्यक्रममा प्रतिवेदनका लागि सुझाव दिँदै अधिकांश वक्ताले नेपालमा कानून निर्माण भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा व्यवहारिक रूपमा मानवाधिकारको उपभोग गर्न नपाएको गुनासो व्यक्त गर्दै प्रभावकारी रूपमा कानून कार्यान्वयनमा जोड दिनुभएको थियो। कार्यक्रममा अब हामी शिक्षाको अधिकार सम्बन्धी समाचारलाई समावेश गर्छौं। COVID-19 को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरूको शैक्षिक सत्र भने अन्यलमा परेको छ। गएको फागुन 1 गतेबाट सुरु हुने विभिन्न 5 हिमाली जिल्लाहरूको शैक्षिक सत्रको यस अवधिमा अहिलेसम्म पनि पढाइ नहुँदा विद्यार्थी तथा अभिभावकहरूमा अन्यलता छाएको छ। देशका 5 हिमाली जिल्लाहरूमा नेपाल सरकारले फागुन 1 गतेबाट शैक्षिक सत्र सुरु हुने र मङ्सिरमा परीक्षा हुने व्यवस्था गरेको छ। चैत्रदेखि सबै प्रकारका संघ संस्थाहरू बन्द भएपछि पढाइ पनि रोकिएको वर्तमान अवस्थामा हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, हुम्ला, मुगु र डोल्पाको शैक्षिक सत्र नै करिब सकिएको शिक्षा विभागका योजना तथा अनुगमन शाखाका निर्देशक घनश्याम अर्यालले बताउनु भएको छ। हरेक वर्ष मङ्सिरमा परीक्षा हुने र फागुन 1 गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको भए पनि यसपटक भने फागुन महिनामा पढाएपछि विद्यालय बन्द हुँदाको अवस्थामा के गर्ने भन्ने अन्यलता देखिएको हो। शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङका टंकराज बरालका अनुसार शैक्षिक सत्रको सुरुमा जाडो याममा घुम्ती विद्यालय सञ्चालन गर्ने उपल्लो मुस्ताङका 20 विद्यालयले पहिलो त्रैमासिक परीक्षा समेत सञ्चालन गरेको भए पनि अन्य विद्यालयहरूले 1 महिना मात्रै पढाएका छन्। इकाइ प्रमुख बरालका अनुसार राज्यले बनाएको शैक्षिक क्यालेण्डर अनुसार कुनै पनि हालतमा अब मुस्ताङको शैक्षिक सत्र पूरा हुँदैन। मुस्ताङको कागबेनीमा रहेको जनशान्ति माविका प्रधान अध्यापक प्रेम गौतमले हाल शैक्षिक सत्र के हुन्छ त्यसको बारेमा पनि छलफल हुनुका साथै कागबेनी वरिपरि रहेका विद्यालयहरूलाई दैनिक 3 घण्टाका दरले वैकल्पिक शिक्षाको रूपमा पढाउन थालिएको बताउनु भएको छ। अहिले मुस्ताङको लमनथाङ गाउँपालिकाको दिव्यदीप मावि छोसेर, बारोगोङ मुक्ति क्षेत्र गाउँपालिकाको जनशान्ति मावि कागबेनी र जननर्मल आधारभूत छुसाङ तथा थसाङमा सामान्य रूपमा कक्षा 1-5 वैकल्पिक कक्षा सञ्चालन भएको छ। यसका साथै पर्वत जिल्लाको एकमात्र दृष्टिविहीन बालबालिका अध्ययनरत शिवालय माविका विद्यार्थीहरू विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षाबाट वञ्चित बनेका छन्। दृष्टिविहीन बालबालिकाले अनलाइन शिक्षा लिन पाएका छैनन्। लामो समयदेखि COVID-19 को कारण विद्यालय शिक्षा बन्द भएपछि विद्यालयले अनलाइन विधि मार्फत सञ्चालन गरेको दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत 18 दृष्टिविहीन बालबालिकाहरूको पहुँचमा पुग्न सकेको छैन। छात्रावासमा बसेर अध्ययन गर्दै आएका उनीहरू अहिले COVID-19 कारण घर फर्केका छन्। दृष्टिविहीन स्रोत कक्षामा अहिले पर्वत सहित म्याग्दी, बागलुङ, तनहु र गुल्मीका विद्यार्थीहरू रहेका छन्। विद्यालयमा अध्ययन गर्ने सबैजसो बालबालिकाको पारिवारिक आर्थिक अवस्था न्यून रहेको कारण दैनिक जसो मोबाइलमा रिचार्ज गरेर पठन पाठनमा सहभागी हुने अवस्था नरहेकोले समस्या भएको विद्यालयका प्रधान अध्यापक भूपेन्द्र चापागाईले भन्नुभयो। विशेषत नगर शिक्षा शाखाले दृष्टिविहीन विद्यार्थीका लागि आवास खर्च स्वरूप प्रति व्यक्ति मासिक 4,000 रुपियाँ प्रदान गर्दै आइरहेको थियो। कोरोना संक्रमणको कारण विद्यार्थीहरू छात्रावासबाट बाहिरिएपछि नगर शिक्षा शाखाबाट मासिक रूपमा प्राप्त हुने रकम समेत रोकिएको छ।
पशु जस्तै मानिसको कस्तो किन बेच, पशु जस्तै मानिसको कस्तो किन बेच, मानिसको स्वतन्त्र भई जुनी हक खोसी, मानिसको स्वतन्त्र भई जुनी हक खोसी, कसैले नि पाइन है राख्न दासा दासी,
राख्न बिन दासा दासी नै पाइँदैन पशु झाइ।
पशुमा त हुने गर्छ दया अनि माया, पशुमा त हुने गर्छ दया अनि माया, समाजमा हुनु हुन्न जङ्गलको न्याय, समाजमा हुनु हुन्न जङ्गलको न्याय, घोषणाको धारा पाँच सोच अनि सुनाओ, घोषणाको धारा पाँच सोच अनि सुनाओ, यातनाका विरुद्धमा बोलौँ अब आऊ,
जङ्गली पना दिनु हुन्न कसैलाई यातना, दिनु हुन्न जङ्गली पना दिनु हुन्न कसैलाई।
कार्यक्रममा अब प्रस्तुत छ गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा सामाजिक महाशाखाका अधिकृत सुशीला आचार्यसँगको कुराकानी। सुशीला आचार्यज्यू, कार्यक्रममा तपाईँलाई स्वागत छ, नमस्ते।
नमस्कार, धन्यवाद।
गण्डकी प्रदेशमा मानव बेच बिखनको अवस्था कस्तो छ हजुर?
हजुर, पछिल्लो समयमा अलिकति ट्रेन्ड बदली जस्तो रूपमा देखिन थालेको छ। हिजोको दिनहरूमा बेच बिखनलाई खास गरी इन्डियामा लगेर बेच बिखनलाई बढी चाहिँ त्यसमा मात्र जोड दिइन्थ्यो भने पछिल्लो समयमा वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो मुलुक प्रयोग गरेर विभिन्न त्यो अवैधानिक तरिकाले गएर विभिन्न देशहरूमा श्रम शोषण लगायतका ती कुराहरूलाई पनि बेच बिखन तथा सरको परिभाषाले समेटेको छ। र यस आन्तरिक रूपमा पनि विभिन्न मनोरञ्जनको क्षेत्रमा बालिकाहरू, किशोरीहरू, महिलाहरूलाई प्रयोग गरिएको त्यो पनि देखिन्छ। त्यसले गर्दाखेरि अन्य प्रदेशहरूमा जस्तै गण्डकी प्रदेशमा पनि विभिन्न केही भागहरूमा चाहिँ अलि बढी छ। पोखरामा चाहिँ आन्तरिक क्षेत्रमा यो मनोरञ्जनको क्षेत्रमा चाहिँ बढी महिला र किशोरीहरूको प्रयोग गरिएको विभिन्न तथ्याङ्कहरूले देखाउँछ भने वैदेशिक रोजगारीको सिलसिलामा कुनै न कुनै रूपमा ओसार पसारमा संलग्न गराइएको विभिन्न तथ्याङ्क ङ्कहरूले देखिन्छ। यद्यपि ठ्याक्कै यति नै छ भन्ने अहिले हामीसँग छैन, हामी यो विषयमा चाहिँ वार्षिक कार्यक्रमहरू नीतिहरूमा समावेश गरेका छौँ र आउँदा दिनमा गण्डकी प्रदेशको स्टाटस के हो त बेच बिखन तथा ओसार पसार सम्बन्धमा भनेर सम्बन्धित सरकारवाला संस्थाहरूसँग पनि विषयमा समन्वय सहकार्य गर्दै एउटा स्टाटस रिपोर्ट निकालेर त्यही अनुसार भावी रणनीति नीतिहरू बनाउँदै जाने, कार्यक्रमहरू बनाउँदै जाने र त्यसलाई कार्यान्वयन गर्ने गरी हाम्रो सोच रहेको छ।
यो मानव बेच बिखन विरुद्धको जुन खालको क्रियाकलाप भइरहेको हुन्छ यसमा तथ्यहरू लुक्ने कारण चाहिँ के होला?
सुरुमा त अब जो बेच बिखनमा पर्दैछ अथवा पीडित हो, प्रभावित हो, उसलाई चाहिँ त्यो थाहा हुँदैन। विभिन्न प्रलोभन लगायतका कुराहरूबाट उसलाई चाहिँ त्यसमा संलग्न गराइन्छ, पछि मात्र थाहा पाउँछ। बेच बिखनमा परिसके पछाडि उसलाई समाजमा, परिवारमा पुनस्थापना गर्न अहिले पनि हाम्रो सामाजिक संरचनाले व्यवहारिक रूपमा विभिन्न कठिनाइहरू देखिन्छन्। त्यसले गर्दाखेरि पनि पीडित प्रभावित आफै पनि खुल्न नचाहने त्यो एउटा, अनि यो बेच बिखन र ओसार पसारमा सङ्गठित अपराधको रूपमा एउटा सञ्जाल छ, यो एकदम च्यानल छ। त्यसले गर्दाखेरि सुरुमै त्यो तथ्य पत्ता लगाउन पनि धेरै गाह्रो हुने त्यस्तो खालको देखिएको छ होइन। तर पछिल्लो समयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि भइरहेका छन् मिडियाहरूबाट होइन, सरकारी निकायको सँगसँगै कामहरू हुँदाखेरि चाहिँ केही चाहिँ अब त्यो आउन थालेको छ। बढी यसमा प्रहरीको बढी भूमिका हुने हुनाले होइन, प्रहरी मार्फत पनि उहाँहरूले गर्ने प्रवर्तनात्मक कार्यक्रमहरूमा समावेश गर्ने गएको देखिन्छ। त्यसले गर्दाखेरि केही भएको छ, तर हजुरले भने जस्तै चाहिँ जति हुनु पर्थ्यो, जसरी खुल्नु पर्थ्यो, तथ्यहरू आउनु पर्थ्यो, ती कुराहरू चाहिँ केही ग्याप देखिन्छ।
यहाँनिर यस्तो अवस्थामा अब परम्परागत खालको पहिलोको पुरानो बाटो र अहिले नयाँ बाटो, यो दुई खालको परामर्श नितान्त जरुरी रहेछ उसो भए होइन?
हजुर हजुर, एकदमै हजुरले भने जस्तै यो पछिल्लो समयमा प्रविधिको विकास सँगसँगै चाहिँ विभिन्न माध्यमबाट, सामाजिक सञ्जालहरूबाट विभिन्न ठाउँका मान्छेहरूसँग चाहिँ सम्पर्क हुने, त्यसले गर्दाखेरि प्रागमा त्यो सञ्जाल छ उनीहरूलाई अझै प्रवर्धन भएको देखिन्छ भने जसले त्यो छिट्टै विश्वास गरेर उहाँहरू पीडित भएको, प्रभावित भएको पनि देखिन्छ। त्यसले गर्दाखेरि सचेतनामूलक कार्यक्रम सँगसँगै हजुरले भने जस्तै परामर्शका कुराहरू पनि जोड्नु पर्ने देखिन्छ।
हो, अब यसैका लागि न्यूनीकरण गर्न सामाजिक विकास मन्त्रालयले के कस्तो नीति वा योजना बनाएको छ?
हजुर, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको लागि हामीले वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेका छौँ विभिन्न किसिमका कार्यक्रमहरू। यसमा चाहिँ जस्तो केही अभियानमूलक कार्यक्रमहरू छन्, केही प्रचार प्रसार प्रकारका कार्यक्रमहरू छन् भने केही चाहिँ अब यो निरोधात्मक प्रवर्धनात्मक र उपचारात्मक तिनवटै कार्यक्रमलाई सँगसँगै लैजाने भन्ने खालको नीति रहेको छ भने र अहिले हामीले चाहिँ यो गण्डकी प्रदेशको मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण सम्बन्धी विधेयकको लागि सैद्धान्तिक सहमत समेत प्राप्त गरी त्यो चाहिँ सम्भवतः यही आर्थिक वर्षभित्र त्यो ऐन पास गरेर अनि कार्यान्वयन गर्ने योजनामा छौँ एउटा। अनि अर्को चाहिँ जस्तो हामीले गण्डकी प्रदेशमा यो मानव बेचबिखन तथा ओसार प्रसारबाट पीडित प्रभावित र लैङ्गिक हिंसा जन्य घटनाबाट पीडित र प्रभावितहरूको लागि दीर्घकालीन पुनस्थापना केन्द्र निर्माण भइरहेको छ। त्यो चाहिँ पोखरा महानगरपालिकासँगको सहकार्यमा सामाजिक विकास मन्त्रालयले यही पोखरा महानगरपालिकाको 33 नम्बर ओडामा निर्माण भइरहेको छ। सम्भवत यो आर्थिक वर्षमा पुनस्थापना गृह सञ्चालनमा आउनेछ। त्यहाँ चाहिँ पीडित प्रभावितहरूलाई उद्धार संरक्षण गरेर पुनस्थापना गराउने मात्र काम नभएर उहाँहरू फेरि क्षमता योग्यताका आधारमा विभिन्न रोजगार स्वरोजगारका कार्यक्रमहरू समेतमा संलग्न गराउने र पारिवारिक सामाजिक पुनस्थापना गराउने समूहको काम त्यहाँबाट हुन्छ।
सरकारवाला निकायहरूसँगको समन्वय कस्तो छ? अधिकारको क्षेत्रमा इन्सेक लगायतका मानवाधिकारवादी संस्थाहरूको सँगको समन्वय होला, सुरक्षा सँगको समन्वय होला, यो के भइरहेको छ?
सरकारवाला निकायहरूसँगको समन्वय सहकार्य यो सबैमा किन भन्दा यो सामाजिक क्षेत्र अब सामाजिक विकास मन्त्रालय सङ्घ संस्थाहरूसँग सम्पर्क सूत्रको एउटा माध्यम पनि हो। समन्वय बिना त यस्ता किसिमका कुनै पनि कार्यक्रमहरू सफल हुन सक्दैनन्। त्यो कारणले गर्दाखेरि सरकारी निकाय त्यसै गरी गैर सरकारी निकायहरू अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू सामाजिक सङ्घ संस्थाहरू नागरिक समाज मिडिया लगायत सबैसँग समन्वय सहकार्य भइराखेको छ र यो क्षेत्रमा प्रत्यक्ष रूपमा गण्डकी प्रदेश प्रहरी कार्यालय र यहाँ केही सङ्घ संस्थाहरू ठ्याक्कै यो बेचबिखन ओसार प्रसारमा प्रत्यक्ष रूपमा काम गरिरहनु भएको छ। उहाँहरूसँग समन्वय भइरहेको छ र यसलाई हामीले यो समन्वयको रूपमा एउटा सञ्जाल पनि स्थापना गरेका छौँ गण्डकी प्रदेशमा सामाजिक विकास महाशाखामा महाशाखा प्रमुखको संयोजकत्वमा एउटा यो मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण र हिंसा प्रभावित व्यक्तिहरूको हिंसा निवारणको लागि एउटा प्रदेश स्तरीय समन्वय सञ्जाल रहेको छ र त्यो सञ्जालमा यो क्षेत्रसँग जोडिएका प्रत्यक्ष र परोक्ष रूपमा जोडिएका सरकारी निकायहरू गैर सरकारी निकायहरू नागरिक समाज सबैको संलग्नता रहेको छ। अघि हजुरले भने जस्तै इन्सेक प्रहरी होइन त्यसै गरी गैसो समाजसँग पत्रकार महासङ्घ लगायत सबैको संलग्नता रहेको छ र त्यो सञ्जाल चाहिँ क्रियाशील रहेको छ र त्यसलाई अझै क्रियाशील बनाउनको लागि परिचालन गर्नको लागि सहयोग गर्नको लागि त्यो अन्तर्गत एउटा कार्यदल पनि छ, उपसमिति छ, उपसमितिले पनि काम गरिरहेको अवस्था छ।
हस् आचार्यज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर धेरै धेरै धन्यवाद।
नमस्ते। उहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा सामाजिक महाशाखा अधिकृत सुशीला आचार्यज्यू। अब हामी कार्यक्रममा इट्विनका कार्यकारी निर्देशक बेनुमाया गुरुङ र थ्री एन्जल नेपाल पोखराका अध्यक्ष शारदा खत्रीज्यूसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। इट्विनका कार्यकारी निर्देशक बेनुमाया गुरुङज्यू यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यहाँसँग अलिकति जानकारी लिन मन लाग्यो, हाम्रो मुलुकमा मानव बेचबिखनको अवस्था कस्तो रहेको पाउनुहुन्छ तपाईँ?
मानव बेचबिखनको अवस्था चाहिँ गम्भीर नै छ किनकि अब पहिला मानव बेचबिखन हाम्रो यौन शोषणको लागि भए तापनि अहिले श्रम शोषणको लागि र अङ्ग प्रत्यारोपणको गर्ने कारणले गर्दाखेरि र आन्तरिक बेचबिखनले गर्दाखेरि मानव बेचबिखनको समस्या अझै पनि गम्भीर समस्याको रूपमा रहिरहेको छ।
यो किन यस्तो भइरहेको होला?
अब हाम्रो कारण विशेष कारण छ जस्तो कि अब मैले हामीले भने अब बेरोजगारी अनि यो असुरक्षित वैदेशिक रोजगार असमानता हिंसा अशिक्षा र कतिपय यो ग्लोबलाइजेसनले गर्दाखेरि हामीले जुन फुल प्रक्षेत्र भन्छौँ अथवा तान्ने तत्त्वको रूपमा रहन्छ जसले युवाहरूलाई जसरी भए पनि विदेश जाने चाहिँ चाहे त्यो असुरक्षित बाटो होस् चाहे त्यो जोखिमपूर्णबाट होस् विदेश सिक्नै पर्छ भन्ने उहाँको लालसा हुन्छ र दोस्रो तर्फ देशमा पनि रोजगारीको अवसर नहुनु होइन पर्याप्त रूपमा उद्यमशीलताको वातावरण नहुनु त्यसले गर्दाखेरि अझै प्रवृद्धि भइरहेको छ र अर्को घरेलु हिंसा अथवा लैङ्गिक हिंसा असमानता अथवा अशिक्षाले गर्दाखेरि पनि महिलाहरू पनि जोखिमपूर्ण अवस्थामा चाहिँ हिँड्नका लागि अथवा वैदेशिक रोजगारको जानका लागि जब उहाँले त्यो गर्नुहुन्छ सूचना हुँदैन अनि त्यसले गर्दाखेरि पनि उहाँहरू सहजै दलाल अथवा दलालले भनेको प्रलोभनमा पर्नुहुन्छ र पछ्याउनुहुन्छ, जसले गर्दा उहाँ अझै पनि एडमिनिस्ट्रेसनको अवस्था नै समस्याकै रूपमा रहिरहेको छ। किनकि हामी तपाईँले थाहा छ ठुलो संख्यामा अब वैदेशिक रोजगारीमा हाम्रो युवाहरू भेटिरहनु भएको छ, त्यसले गर्दाखेरि त्यो ठुलो संख्यालाई यदि हामीले सुरक्षित र व्यवस्थित रूपमा वैदेशिक रोजगारले अझै पनि गर्न नसकिरहँदाखेरि हुन त मैले फेरि पनि यसमा राज्यले के पनि गरेको छैन भन्दिनँ, है प्रयासहरू भएको छ तर त्यो प्रयासहरू अझै पनि पुगेको छैन, त्यसले अझै पनि द्रुतगर गतिमा गर्न आवश्यक छ। किनकि लाखौँ लाखको 40-50 लाख हाम्रो जनसङ्ख्याहरू वैदेशिक रोजगारमा बाहिर छन्, श्रमको लागि होस् कति चाहिँ शिक्षाको लागि होस्, तर वैदेशिक रोजगारले अझै पनि व्यवस्थित र सुरक्षित र मर्यादित गर्न नसक्दाखेरि यो समस्या अझै पनि जटिल भइरहेको छ। यसका साथसाथै मैले अरू पनि के भन्न चाहेँ, विदेशमा मात्र होइन कि आर्थिक रूपमा पनि देशभित्रको समस्या छ, चाहे त्यो हाम्रो मनोरञ्जन क्षेत्रमा ल्याउँ होइन, मनोरञ्जन क्षेत्रले पनि व्यवस्थित र मर्यादित गर्न नसक्दाखेरि मनोरञ्जन क्षेत्रमा पनि त्यो समस्या हामी देखिरहेको छौँ। त्यसको सँगै बालबालिकाको देशभित्र चाहे त्यो इच्छा बच्चामा होस् होस् कामदारको लागि होस् श्रमको लागि होस् अथवा काम कारखानामा होस् बालबालिकालाई पनि आन्तरिक व्यक्तिको रूपमा प्रयोग गरेको हामी पाउँछौँ।
यसलाई न्यूनीकरण गर्नका लागि सामाजिक संघ संस्थाहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ होला होइन, कसरी गर्नु पर्ला?
सामाजिक संघ संस्थाको भूमिका महत्त्वपूर्ण छ, सामाजिक संघ संस्थाले ठुलो योगदान पनि हालसम्म चाहिँ गर्दै आइरहेको छ। विभिन्न प्रयासहरू जस्तो कि यो मानव यसको रोकथामको लागि सचेतना अभियान गरिरहेको छ, यसलाई चाहिँ कसरी रोकथाम गर्ने लगायत गतिविधिहरू गर्दै आइरहेको छ। नागरिक समाज अथवा संघ संस्थाहरू त्यतिकै जुटेको छन्, संरक्षणमा अब चार गर्ने उहाँले स्वदेशपट्टि गर्ने र उहाँको पुरुष साथमा समाजमा र परिवारमा कसरी पुनर्वेक्षण गर्ने उहाँले विभिन्न विषयमा दिइरहनु भएको छ, जस्तो कि पुरुष साथमा गृहहरूमा अब उहाँले आवासको व्यवस्था दिएको छ भने विभिन्न संरक्षणको कामहरू पनि गरिरहनु भएको छ र कानुनी कारवाहीमा पनि, किनकि अहिलेको अवस्थामा देश देखनको जालो यति धेरै बलियो छ र दलाल यसले पनि यति प्रभावशाली र स्रोत सम्पन्न हुन्छ कि यसले त मानव देश देखन विरुद्ध प्रभावितहरूले यसले नै जाने त उसलाई उसको स्रोत शक्ति र उसको आँखाले भ्याउँदै भ्याउँदैन र यसमा पनि संस्थाले ठुलो नै सपोर्ट गरिरहनु भएको छ उहाँले न्यायमा पहुँचमा वृद्धि गर्नको लागि। यो सबै काम त संस्थाले गरि नै रहेको छ र यसको साथै राज्यका विभिन्न सम्बन्धित निकायसँग पनि समन्वय र सहकार्य गरेर गरि नै रहेको छ र थप गर्नुपर्ने अब उहाँहरूले
राज्यले कस्ता नीतिहरू कार्यक्रम अझै ल्याइदिनु पर्छ र कानुनी प्रावधानहरू कस्ता राखिदियो भने अझै सरल होला सहज होला?
एकदमै तपाईँले राम्रो क्वेसन गर्नुभयो, किनकि मेरो पनि धारणा जसले जे जिम्मेवारी दिएको छ त्यसले जसको जे जिम्मेवारी छ त्यसले त्यही जिम्मेवारी राम्रोसँग र प्रभावकारी रूपमा निर्माण गरिदियो भने मात्रै त्यो मानव व्यक्तिकन चाहिँ अन्त्य हुन सक्छ। किनकि मानव व्यक्तिकन एउटा सङ्गठित अपराध हो, जबसम्म हामीले पनि सङ्गठित रूपमा यसलाई विरुद्ध हामी लाग्दैनौँ, जबसम्म हामी एकचोट मेरो लाग्दैन तबसम्म यसको न्यूनीकरण हुन त्यति सम्भव छैन। जहाँसम्म राज्यको पक्ष नै उसले चाहिँ नीति निर्माणहरू बनाउने पनि एउटा हो, यसले गर्दा तुरन्तै एउटा अब मानव व्यक्तिकन विरुद्धको ऐन 2064 जो चाहिँ अब हाम्रो संयुक्त आइसकेपछि संहिताको मर्म अनुरूप हुनुपर्ने ढिलो भइसकेको अवस्था छ, जसले गर्दाखेरि किन यो आवश्यकता छ भने यो स्थानीय तहमा र सबै तहमा जुन समितिहरू थिए मानव व्यक्तिकन विरुद्धको यो ऐन संशोधनमा हुँदाखेरि त्यो समितिहरूलाई परिचालन गर्न समस्या आइरहेको छ, जसले गर्दा समुदाय तहमै हुने रोकथाम र संरक्षण कार्यहरूमा पनि बाधा आइरहेको अवस्था छ र अन्य पनि यसले अझै प्रभावित मैत्री बनाउनका लागि पनि आवश्यक छ। हालसालै हाम्रो नेपालले पालनमा प्रोटोकल मानव व्यक्तिको पालनमा प्रोटोकल अनुमोदन गरेको छ मार्चमा, अनि त्यस अनुरूप पनि मानव व्यक्तिकन विरुद्धको ऐनलाई संशोधन गर्न आवश्यक छ। सो यो एउटा त मानव व्यक्तिकन विरुद्धको ऐनलाई पनि तत्कालै यथाशीघ्र अनुमोदन गर्न आवश्यक छ र अर्को दिन मैले भने पालनमा प्रोटोकल अनुरूप नै मानव व्यक्तिसँग अन्य सम्बन्धित ऐनहरूले जस्तो कि मानव व्यक्तिकन श्रम ऐन वैदेशिक रोजगार ऐन परराष्ट्र ऐन लगायत ऐनले पनि संशोधन गर्न चाहिँ आवश्यक छ र अर्को चाहिँ आन्तरिक व्यक्तिकनको रोकथाम गर्नका लागि पनि कानुनहरू चाहिँ ल्याउन आवश्यक छ।
हस् यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर हजुरले पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो एटुनका कार्यकार निर्देशक बेनुमाया गुरुङज्यू।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौँ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्या हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौँ गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
त्रिवेन्जल नेपाल पोखरा अध्यक्ष शारदा खत्रीज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद।
मुलुकमा मानव बेचबिखनको अवस्था कस्तो पाउनुहुन्छ?
पहिला अब आजदेखि होइन, पृथ्वीनारायणको पालादेखि नै मानव बेच्ने किन्नेको थियो, तर विभिन्न रूपमा होइन, राजपर्सादेखि लिएर धेरै कुराहरूबाट थियो भने अहिलेको प्रकृतिमा चाहिँ फेरिएको, अहिले झन् जटिल भएर गएको देखिन्छ। अब बेचबिखन भएको र नभएको महसुस गर्नु वा नगर्नु फरक कुरा हो होइन, मानव आफैले, तर मानव बेचबिखन चाहिँ झन् जटिल भएर गएको चाहिँ देखिन्छ। अवस्था झन् विकराल छ, प्रकृतिमा चाहिँ फेरिएको जस्तो देखिन्छ।
यसका विरुद्धमा यति धेरै काम गर्दै आइरहे तापनि के कारणले यसो हुन गइरहेको छ?
पहिलो कुरा त जुन बेचिने व्यक्ति हुनुहुन्छ अथवा बेचिने मानिसहरू हुनुहुन्छ, उहाँहरूको घर परिवार आफन्त र स्वयं आफू पनि त्यसमा सचेत नहुनु हो होइन, शिक्षाकै कमी हो। अर्को कुरा चाहिँ जुन तेस्रो मुलुकहरूदेखि लिएर सेकेन्ड वर्ल्ड कन्ट्री अनि फर्स्ट वर्ल्ड कन्ट्री अनि थर्ड वर्ल्ड कन्ट्रीहरूमा चाहिँ विकासको गतिलाई चाहिँ जसरी अरू देशहरू जान सक्यो, यी देशहरू हुन सकेनन् र गरिबीको कारण हो, किनभने रोजीरोटी र दैनिकी जीवन चलाउनै गाह्रो भएपछि मान्छेले त्यो पहिला रोजीरोटीलाई हेर्दो रहेछ, अनि बेचबिखन हो कि होइन भन्ने कुरै नहुँदो रहेछ कि, गाँसबास कपासको आवश्यकतै पुरा गर्न नसकेपछि मान्छेले त्यो आवश्यकता पुरा गर्नको लागि आफ्नो शरीर बेच्न बाध्य हुँदो रहेछन्। अनि मेन कारण चाहिँ अशिक्षा, गरिबी होइन, अनि रोजगारी नहुनु, ठाउँ ठाउँमा सचेतना कार्यक्रमहरू नेपाल सरकारले आफैले लिएर गर्न नसक्नु, र अहिले आएर गरेर मात्रै हुँदैन, पहिलेदेखिको शिक्षा प्रणालीमा जस्तै पाठ्यक्रमहरूमा यी विषयवस्तुहरूलाई नजोड दिनु, आफ्नो नागरिकले आफैले सचेत गर्न नसक्नु नेपाल सरकारको पनि यो कमजोरी देखिन्छ।
अब यसलाई न्यूनीकरण गर्नका लागि यहाँहरूका जस्तै थुप्रै सामाजिक संस्थाहरू छन्, ती सङ्घ संस्थाहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ होला नि होइन, कस्तो रहनु पर्ला?
हुन्छ नि, अवश्य पनि हुन्छ, किनभने अहिलेसम्म लगभग हामीले 46,000 उद्धार गऱ्यौँ होइन, विभिन्न देशहरूबाट, नेपाल बोर्डरको सिमानाबाट, समुदायबाट, अनि सचेत गराउने देशको त सङ्ख्या कति छ भने हामीले उद्धारै मात्रै 46,000 अहिलेसम्म उद्धार गरिसकेका छौँ। हामीले सबै कुरालाई कन्ट्रोल गर्न नसके पनि त्यस्तै अरू संस्थाहरूले पनि गरि रहनु भएको छ होइन, पुरै नियन्त्रण गर्न नसकेको पनि एटलिस्ट 46,000 त बाँच्नु भयो, 46,000 सचेतना पाउनुभयो, 46,000 केही न केहीको उहाँहरूलाई थाहा भयो कि बेचबिखन भन्ने के हो, अब हाम्रो समुदायमा हाम्रो परिवारमा हुनु हुँदैन भन्ने कुराको ज्ञान पनि पाउनुभयो। त्यस कारणले संस्थाले आफ्नो भरपूर काम गर्नु भएको छ र नेपाल सरकारले पनि अहिले आएर मानव बेचबिखन विरुद्धको ब्युरो नै खडा गरेर अहिले छुट्टै रूप पनि लिएर काम गरेको चाहिँ देखिन्छ। तर के चाहिँ भयो भने माथि बसेर काम गर्ने र नीति नियम बनाउने काम चाहिँ भयो, कार्यान्वयन गरेर घर घरमा पुर्याउने, व्यक्ति व्यक्तिको मन मानस पटलमा पुर्याएर यो बेचबिखन हुनु हुँदैन, खान बस्न लाउनको लागि मात्रै, गाछबाछ कपासको लागि बेचबिखन मात्रै विकल्प होइन, विकल्प अरू पनि छन् भनेर सरकारले अरू नीति सहित आएर यसलाई न्यूनीकरण गर्नुपर्छ।
दुईटा के गर्नुपर्छ त्यसका लागि? एउटा अब परामर्श होला, अर्को
पहिलो त परामर्श हुनु पर्यो, अर्को कुरा सचेतना हुनु पर्यो कि, सचेतना कस्तो भन्दा जस्तो खान पाएनौँ त्यही भएर गरौँ भन्ने जवाफहरू हुन्छ नि होइन, हामी त लाउन छैन त्यही भएर गरौँ, घरमा औषधि उपचार गर्ने पैसा छैन त्यही भएर गरौँ भन्नेको जवाफ चाहिँ नेपाल सरकारले, विकल्प बेचबिखन र आफ्नो शरीर बेच्ने होइन, विकल्प चाहिँ यो छ होइन, जस्तै कृषिमा गर्न सकिन्छ, उद्योग धन्दाहरूमा गर्न सकिन्छ, घरेलु उद्योगहरू दिएर गर्न सकिन्छ, अनि मान्छेको ब्रेन वास भन्छ नि, आफ्नो दिमागमा चाहिँ यही मात्रै छ भन्ने पनि त कतिले त्यो बाहेक अरू विकल्प देख्नु भएको हुँदैन, अरू विकल्प अगाडि सारेर त्यो विकल्पमा चाहिँ उहाँहरूलाई सचेत बनाएर एजुकेटेड बनाएर उहाँहरूले नेपाल सरकारले पुरै शिक्षा दिएर यो विकल्प होइन विकल्प चाहिँ तपाईँहरूलाई यो हो भनेर चाहिँ अलिक तत्काल रूपमा आउनुपर्छ। कानुन छ तर कानुनलाई पनि राम्रोसँग कार्यान्वयन गराउनु पर्यो, यो गर्यो भने यो हुन्छ भन्ने कुराहरू हुन पर्यो होइन। सङ्घ संस्थाहरू हामी गरिराखेका छौँ तर त्योभन्दा पनि सरकारले नै राष्ट्रिय योजनाहरूमै राखेर राष्ट्रिय नीति नै बनाएर चाहिँ विकल्पको बाटोहरू चाहिँ मानव बेचबिखन गरेर खाँड ग्यास बास कपास जुटाउनुको विकल्प चाहिँ अरू हो अरूबाट गर्न सकिन्छ भन्ने खालको चाहिँ नीतिहरू ल्याउनु पर्छ।
एक थरीलाई अथवा बेचबिखन गर्नेहरूलाई निरुत्साहित गर्ने खालको नीति हुनु पर्यो र अर्को पीडितलाई माथि उठाउने खालको नीति ल्याउनु पर्यो होइन।
बेचबिखन त अब बेच्नेहरूको लागि त कानुन छ होइन, तर बेच्नेहरूलाई पनि के हुनु पर्यो भने कसैको आमा हुन् कसैको दिदी हुन् कसैको बहिनी हुन् होइन, अब यिनीहरूलाई चाहिँ बेचबिखन गर्नु हुँदैन, यिनीहरू मान्छे हुन्, यिनीहरूलाई मानिस सरहको व्यवहार गर्नुपर्छ। मैले पनि अरू उद्योग धन्दा व्यापार कल कारखानाहरूबाट मैले अर्को जीविका उपार्जन गर्ने कामहरूमा लाग्नुपर्छ, तर मान्छे बेच्ने जस्तो जघन्य अपराध गर्नु हुँदैन भन्ने कुरा चाहिँ जसरी बेच्ने सचेत हुनुपर्छ बेच्ने त्यो
हस् यो कुराका लागि खत्रीज्यू तपाईँलाई धेरै धेरै धन्यवाद।
हजुर पनि मलाई जोडिदिनुभयो अनि मौका दिनुभयो यसको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो थ्री एन्जल नेपाल पोखराका अध्यक्ष शारदा खत्रीज्यू।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा आफ्ना राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनुपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा। हामीलाई pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म प्रस्तुता अर्जु विष्ट सल्यानीसँगै इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।